الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه وأزواجه وذرياته وبارك وسلم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال تعالى وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا وقال رسول الله صلى الله تعالى عليه وسلم اتق المحارم تكن أعبد الناس الحديث صدق الله وصدق رسوله النبي الكريم الله أكبر. ایک مرتبہ میرے شیخ اور میرے مرشد عارف باللہ حضرت والا حضرت اقدس مولانا شاہ حکیم محمد اقدس صاحب رحمت اللہ علیہ جمعے کا دن تھا ممبر پر تشریف فرما ہوئے اور بیٹھتے ہی فرمایا کہ ابھی ابھی ایک شعر ہوا ایک جمعہ جائے ہے دوسرا آ جائے ہے ایک جمعہ جائے ہے دوسرا آ جائے ہے زندگی اس طرح سے گزری جائے یہی سوچ رہا تھا کہ جمعے کا دن ہوتا ہے اور اپنے دوستوں سے ملاقات ایک دینی دن ہے دوستوں سے ملاقات کا ایک ذریعہ ہوتا ہے اللہ تعالیٰ کا شکر ہے کہ اللہ تعالیٰ اپنے نام پر جمع ہونے کی توفیق عطا فرماتے ہیں ہماری زبان اور کان اور آپ حضرات کے کان یہ اللہ تعالیٰ کی یاد اور ذکر سے منور ہوتے ہیں سماعتوں کے ذریعے سے اور زبان کے ذریعے سے اللہ تعالیٰ کی محبت کی باتیں گویا قلب میں جمع ہو جاتی ہے اللہم لک الحمد ولک الشکر یہ اللہ تعالیٰ کا شکر ہے اور یہ جمع ہونا کوئی سیاست کے نام پر نہیں یہ صرف اللہ تعالیٰ کی محبت کے نام پر ہے اور اسی لیے حضرت والا رحمت اللہ علیہ فرماتے تھے کہ جب دین کی کسی مجلس میں جاؤ خصوصاً اپنے شیخ کے پاس یا بزرگوں کے غلاموں کے پاس تو اضافہ علم کے لیے مت جاؤ کہ میرے علم میں اضافہ ہوگا اس لیے نہ جاؤ بلکہ اس لیے جاؤ کہ اس علم پر اضافے کے جو موجودہ علم ہے اس میں اس پر عمل کرنے کے لیے جس قوت کی ضرورت ہے وہ قوت کے لیے جائے گویا کہ کمیت کے لیے نہ جائے کہ کمیت علم اس کے لیے نہ جائے بلکہ کیفیت کے لیے جائے کہ جو علم موجود ہے اس پر عمل کی توفیق ہو جائے، اور ابھی علم میں اور عمل میں جو فاصلے ہیں، کیونکہ ابھی کتنے سارے احکام ہیں کہ جس کو ہم جانتے بھی ہیں مانتے بھی ہیں، لیکن اس پر عمل کرنے میں ہمارا نفس رکاوٹ ہے، تو ان صحبتوں کی برکت سے وہ نفس کی جو رکاوٹ ہے وہ دور ہوتی ہے، یعنی گویا کہ جیسے کچرا آ جاتا ہے، کھیوڑا میرا جانا ہوا وہاں نمک کی کان ہے، تو وہاں پر پنڈ دادن خان میں ہمارے ایک بزرگ عالم مربی اور ہیں مولانا قاری قیام الدین صاحب، تو ان کے ہاں جانا ہوا، ہمارے دوست مولانا قاری عبد الرحمان صاحب ملتان کے ہیں، ان کے بڑے بھائی ہیں، تو وہاں پر کچھ اپنے بزرگوں کی بات کو نقل کرنے کی ترتیب تھی، تو مولانا نے فرمایا کہ نمک کی کان بھی دیکھ لو، تو بندے نے پوچھا کہ وہاں نمک ہوگا، نمکین تو نہ ہوں گے، کیونکہ نمک کو دیکھے نمکین کو نہ دیکھے، اور میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ نہ نمکین کو دیکھو نہ نمکینا کو، نہ چمکین کو دیکھو نہ چمکینا کو، اور یہ بات حضرت والا نے بنگلہ دیش میں فرمائی تھی کہ نہ نمکین کو دیکھو نہ نمکینا کو، نہ چمکین کو دیکھو نہ چمکینا کو، نہ دمکین کو دیکھو نہ دمکینا کو، نہ رنگین کو دیکھو نہ رنگینا کو، اور نہ حسین کو دیکھو، یہاں حضرت ٹھہر گئے اور فرمایا آگے نہیں کہوں گا، مسکرا کر فرمایا کہ اب نہیں، تو وہاں جانا ہوا تو پر معلوم چلا وہاں جا کر اللہ کی شان بالکل بند غار ہے اندر گہرائی تک، اور اس بات پر مجھ کو ایک فکر تھی جاتے ہوئے کہ وہاں جب غار بالکل بند ہے تو سانس لینے میں دشواری ہوگی، حیران اس بات پر ہوئے کہ وہاں پر مسجد بھی نمک کی بنی ہوئی ہے، ایک ایک چیز نمک کی، اور سانس لینے میں کوئی دشواری نہیں، تو وہاں معلوم ہوا کہ یہاں پر ایک ہسپتال بھی ہے، اس نمک کی کان میں ہسپتال بھی ہے، اور وہاں پر دمے کے مریضوں کا استھما کا علاج ہوتا ہے، تو میں حیران کہ یہاں پر ہسپتال کا کیا کام ہے اور کیا علاج، کیا طریقہ کار یہاں پر ہی کیوں، تو کہیں بتایا گیا کہ یہاں پر دمے کے مریضوں کا ہسپتال ہے، اور غالباً یہ بتایا کہ 20 بستر ہیں، 20 بیڈ ہے، اور تو میں نے پوچھا کہ کیا دوا وغیرہ تجویز کی جاتی ہے، کہنے لگے کچھ نہیں، صرف مریض یہاں آ کر رہتا ہے، کوئی دوا نہیں، کوئی انجیکشن نہیں، کوئی ریئیکشن نہیں، اور اگرچہ مریض کا انٹینشن بھی نہ ہو تو، میں نے پوچھا کیا وجہ کیا ہے، کہنے لگے کہ ہوتا یہ ہے کہ وہاں پر جو علاج ہوتا ہے، بس اللہ تعالیٰ نے اس نمک کی کان میں ایک خاصیت رکھی ہے، ارے دیکھو وہ چھپ رہے ہیں ہمارے دو، ایسے نیچے ہو کے بیٹھو، نمک کی کان میں خاصیت رکھی ہے کہ دمے کا جو مریض اصل میں اس کی سانس کی نالی میں رکاوٹ ہوتی ہے، جس کی وجہ سے اس کو سانس لینے میں دشواری ہوتی ہے، لمبے لمبے سانس لیتا ہے اور ہانپتا بھی ہے، تو بتایا کہ وہ اللہ تعالی نے اس چیز میں، اس نمک کی کان میں یہ خاصیت رکھی ہے کہ یہاں جو دمے کا مریض آتا ہے تو اس کی سانس کی نالی کی رکاوٹ اس فضا میں سانس لینے سے دور ہو جاتی ہے، کوئی انجیکشن نہیں، کوئی ٹیبلٹ نہیں، کوئی ڈرپ نہیں، بس صرف مریض کو ڈراپ کرنا ہوتا ہے وہاں پہ، کہ مریض صرف وہاں رہ جائے، تب اللہ تعالیٰ نے ایک مضمون عطا فرمایا جو حضرت سے سنتے تھے، اس کو نمک کی کان میں اس کی فٹنگ عطا فرمائی، اور وہ یہ کہ ہمارے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ دیکھو جہاں اللہ والے رہتے ہیں وہاں تم صرف بستر لگا دو، کچھ نہ کرو، اور بستر ڈال دو. فرمایا کہ اس فضا میں جو اس اللہ والے کے قلب کے جو انوارات، ذکر اللہ کے انوارات، تو ان انوارات کا اثر یہ ہوتا ہے کہ آنے والے کا جو قلب ہے وہ انوارات الہیہ سے منور ہو جاتا ہے. تو میں نے وہاں پر یہ بات عرض کی کہ جس طریقے سے نمک کی کان میں جا کر سانس کی نالی کی جو رکاوٹیں ہیں وہ دور ہو جاتی ہیں، اسی طرح سے اللہ والوں کے پاس جا کر وہ جو قلب میں غیر اللہ کی رکاوٹیں موجود ہوتی ہیں ان کی صحبتوں سے وہ رکاوٹ دور ہو جاتی ہے. لہذا صرف بیٹھ جائے تو جس عمل میں سستی اور کمزوری ہے، انسان صحبت میں بیٹھے تو دیکھے گا کہ اس عمل میں سستی اور کمزوری وہ دور ہو جائے گی اور وہ عمل کر ڈالے گا. اگرچہ کچھ کہے بھی نہیں. اس پر میرے شیخ رحمت اللہ علیہ کی ایک بات اور یاد آئی. حضرت فرماتے تھے کہ ایک صاحب نے حکیم الامت تھانوی رحمت اللہ علیہ کو خط لکھا کہ میرے اندر غصے کا مرض ہے. تو حکیم الامت تھانوی رحمت اللہ علیہ نے ان کو جواب دیا کہ وہ چونکہ لکھنؤ کے قریب رہتے تھے تو فرمایا کہ لکھنؤ میں انوار بک ڈپو میں مولانا محمد حسن صاحب کاکوری، یہ حکیم الامت تھانوی رحمت اللہ علیہ کے خلیفہ تھے، ان کا وہاں کتب خانہ ہے. تم ان کے پاس جا کے بیٹھا کرو روزانہ. اب وہ صاحب نے ایک مہینے کے بعد خط لکھا کہ میں آپ کی تعلیم فرمودہ نصیحت پر عمل کرنے کی اللہ نے توفیق دی، اور میں روزانہ مولانا محمد حسن صاحب کاکوری رحمت اللہ علیہ کے پاس جا کر بیٹھنے لگا. میں حیران ہوں اس بات پر کہ مولانا محمد حسن صاحب ادھر اپنے کتب خانے میں اس کا آرڈر، اس کا آرڈر، اس کو دے، اس کو دے، اور ایک دن مجھے غصے کے بارے میں کوئی نصیحت، کوئی وصیت، کچھ نہیں فرمایا، ایک لفظ نہیں فرمایا. لیکن میں اس بات پر حیران ہوں کہ میرے اندر جو غصے کا مرض تھا وہ 80% زائل ہو گیا اور قوت برداشت میرے اندر پیدا ہو گئی. ادھر آ کے بیٹھو، پیچھے ہو، تمہیں تو اٹھنا ہی ہے نا، چلو جگہ بناؤ، لیکن تھوڑا جلدی آ کے بیٹھنا چاہیے نا. تو قوت برداشت اندر تحمل پیدا ہو گیا، غصے کو ضبط کرنا یہ نصیب ہو گیا. حیران کن یہ نتیجہ نکلا. تو حکیم الامت تھانوی رحمت اللہ علیہ نے جواب ارشاد فرمایا، فرمائے کہ بات یہ ہے کہ مولانا محمد حسن کاکوری صاحب کے قلب میں ان کے اندر تحمل اور برداشت کا مادہ ہے اور یہ خصوصیت ہے، لہذا ان کے قلب سے آپ کے قلب میں یہ چیز منتقل ہو گئی. بس یہی وہ چیز ہے کہ جب انسان اللہ والوں کے قلوب سے اپنے قلوب کو ملاتا ہے تو ان کے قلب کا جو تعلق مع اللہ اور نسبت مع اللہ اور اخلاق حمیدہ، صفات حمیدہ، یہ منتقل ہوتے ہیں، یہ ٹرانسفر ہو جاتا ہے، اور انسان کتنی ایسی رکاوٹیں جو اس کے قلب میں ہوتی ہیں، نیک اعمال میں سستی، اور میرے شیخ فرماتے تھے نیک اعمال میں سستی کی سب سے بڑی وجہ ہے محبت نہیں ہے، محبت نہیں ہے. لہذا محبت پیدا ہو جائے تو حضرت یہ مصرہ پڑھتے تھے کہ محبت خود سکھا دیتی ہے آداب محبت، محبت خود سکھا دیتی ہے آداب محبت. اگر محبت ہوتی ہے، شادی ہے، پوچھتا ہے کہ کیا لوں، کیسے کریں، کیا کریں، حالانکہ شادی کے لیے سب چیزوں کی ضرورت نہیں ہے. نکاح اور اپنی حیثیت کے موافق کسی ہال کی ضرورت نہیں، کسی بڑی جگہ کی ضرورت نہیں، 5000 آدمی اکٹھے کرنے کی ضرورت نہیں، 2 آدمی جمع ہوئے، امام صاحب کو دعوت دی، مؤذن صاحب کو بلایا، ولیمہ ہو گیا. ولیمہ تو یہ ہے، اتنا آسان کہ امام صاحب کو بلایا، مؤذن صاحب کو بھی کہہ دیا کہ آپ مہربانی کر کے آ جائیے گا، آج ولیمے کی دعوت ہے، ولیمہ ہو گیا. وہ جو سنت ہے ولیمے کی وہ ادا ہو گئی. اس کے لیے یہ بھی ضرورت نہیں ہے کہ بکرے چھترے ہوں. چلو شرم آتی کہ دلہن پہلے دن آئی، اس سے چولہے میں جھونکے، بندے نے خود ہی دال چڑھا دی، سب پیاز ویاز ڈال کے گیا، سب مسالہ وسالہ ڈال کے گیا، نماز پڑھ کے واپس آیا، یا گوشت خرید کے لے آیا، سارے مسالے وسالے ڈالے، سب اسی میں ڈالے، واپس آیا تو کھانا تیار. اے میاں چلو ادھر بیٹھو، خاموش، جاؤ ادھر جا کے بیٹھو. تو اتنا آسان ولیمہ ہے. بلکہ حدیث شریف میں تو آتا ہے کہ ان اعظم النکاح برکتا ایسر مؤنا، او کما قال رسول اللہ صلی اللہ علیہ وسلم، کہ بہترین نکاح، برکت والا نکاح وہ ہے جس میں خرچہ کم ہو. آج ذرا ہم اپنے گرد و پیش پر نظر کریں تو مقابلے بازی لگی ہوئی ہے خرچے کی. دعوت میں آنے والے حضرات کی سب مقابلے بازی لگی ہوئی ہے نا، کہ جی فلا اتنے لوگ آئیں گے، اتنا وہ ہوگا، اس نے دعوت میں اتنا کیا تھا، ہم اتنا کریں گے، اس نے اتنے بکرے پکائے تھے، ہم اتنے بکرے پکائیں گے. تو اب یہ مقابلے بازی ہے، اس نے فلاں ہال لیا تھا، ہم فلاں ہال لیں گے، اس کا ہال اگر 2 لاکھ روپے کا تھا تو ہم بھی کم از کم 2 لاکھ کا تو لیں گے. تو یہ مقابلے بازی ہے نا. اور نام کیا ہے؟ دعوت ولیمہ. اچھا بھائی آپ دعوت ولیمہ کیوں کر رہے ہیں؟ ارے مولوی صاحب کیا بات ہے، آپ کو نہیں پتا دعوت ولیمہ سنت ہے؟ اور اتنی عجیب بات ہے کہ دعوت ولیمہ سنت، اور اس دعوت میں کوئی کام بھی سنت کے مطابق نہیں، اور نام ہے دعوت ولیمہ سنت. یہ جو اتنی رات کو تاخیر سے کرنا، یہ خود خلاف سنت ہے. رات کے 10:30, 11, 11 بج رہے، یہ تو خود خلاف سنت ہے. پھر اسراف، یہ لاکھوں روپے کا خرچہ، کتنے قسم کے کھانے، پھر ان کھانوں کا ضیاع، نقصان، ضائع کرنا، پھر اس دعوت میں غریب کو نہ بلانا. اس دعوت کو پسند نہیں فرمایا. اور پھر اگر مکس گیدرنگ ہو، اس کا تو مزہ ہی کچھ اور ہے. پھر شادی، کھانا ٹیبل کرسی پر، جبکہ زمین پر بیٹھ کر کھانا سنت ہے. اب آپ بتائیے، ہماری شادی، ہمارا ولیمہ کون سا ہے جو سنت کے مطابق ہے؟ اور لیبل کیا لگا ہے؟ ولیمہ سنت ہے اور سارا کام خلاف سنت. کتنی چیزیں ہو گئی نا. پھر اس میں بجلی کا اسراف, یہ خود گناہ کہ جی لائٹیں لگائی ہوئی ہیں وہ پوری لائن بھر کے, آج جی ہم تو مجبور ہیں کیا کریں, وہ ہال والے نے ایسا کیا. تو ہال والے نے ایسا کیا ہے تو وہ مفت میں نہیں کیا, اس نے اس کا پیسہ آپ سے لیا ہے. اس نے وہ ہال والا مفت میں کچھ نہیں کرتا, وہ ہمارے چاچے کا سالہ نہیں ہے بلکہ مامے کا سالہ. یہ زیادہ فٹنگ اچھی ہے کیونکہ چاچے کے سالہ میں مزہ نہیں آیا, مامے کا سالہ. وہ ہمارا چاچا ماما نہیں ہے جو مفت میں کہے گا ارے مولانا صاحب آپ آئے آپ کے لیے تو بس. ایسا کوئی نہیں ہے, وہ سارا پیسہ ہم سے وصول کرتا ہے, لہذا اس عمل کے ذمہ دار ہم ہیں. ایک صاحب نے مجھ سے پوچھا کہ ایک مرتبہ ایسی کوئی بات ذکر ہوئی تو کہنے لگے کہ بعض مرتبہ ہوتا ہے کہ رشتہ داری ہے ننیال ددیال سسرال, اور لوگ زیادہ ہیں ہم چاہتے بلائیں کیا منع ہے؟ میں نے کہا کوئی منع نہیں ہے. کہہ رہے پھر یہ جو ہالوں کی برائی یہ سب, نے کہا اس کو مینج کر سکتے ہیں. ٹھیک ہے کہہ رہے ہمارے پاس تو اتنا انتظام نہیں ہے. میں نے کہا ٹھیک ہے مت بلاؤ, جتنا انتظام ہے اتنا بلاؤ اپنے گھر پہ کرو. کہہ رہے ذرا یہ مشکل ہے یہ بھی. میں کہا اچھا اس کا اور بھی ایک طریقہ ہو سکتا ہے. الحمدللہ اس میں اور ایک طریقہ اور بھی ہو سکتا ہے. کہنے لگا وہ کیا؟ میں نے کہا آپ دن کے ٹائم میں کر لیں, بجلی کی بچت ہوئی, ہال والے بھی خوش ہو جائیں گے چلو بجلی کی بچت ہے, آپ دن کے وقت میں کریں. اس دن کے وقت میں کرایہ بھی کم ہوتا ہے اور پھر انتظام یہی رکھے کہ پردے کا انتظام ہو الگ ہو تو ٹھیک ہے. اگر کسی کا خاندان بڑا ہے تو بہرحال ہم منع تو نہیں کر رہے, لیکن شریعت کو ذبح کرنا سنتوں کو ذبح کرنا یہ تو کیسی محبت اور کیسا عشق ہے. تو میرے پیارے دوستو اللہ تعالی نے جس طریقے سے نمک کی کان میں اثر رکھا کہ وہ سانس کی نالی کے وہ رکاوٹ کو دور کر دیتی ہے, اسی طرح اللہ تعالی نے اپنے اولیاء کی صحبتوں میں اثر رکھا ہے. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ اگر کوئی آدمی سردی کے زمانے میں رات کی رانی, اچھا ایک عجیب بات, اب ہمارے یہاں بھی درخت لگے ہوئے نا, آپ دیکھیں بالکل خزاں تاری ہے سب پر, اور سارے نیم کا درخت بھی ہے بالکل خالی ہو رہا ہے, روزانہ اس میں سے پتے جھڑتے ہیں کیونکہ خزاں کا موسم ہے. لیکن اللہ تعالی کی ایک عجیب شان دیکھیے, اللہ اکبر, یہاں پر موتیا کا بھی پودا لگے ہوئے ہیں, موتیا کے پودے لگے ہوئے ہیں, آپ اس کو جا کر دیکھیں وہ بالکل ہرے بھرے ہیں. اللہ اکبر, پتا چلا کہ خزاں کا جو موسم ہے یہ اللہ کا بنایا ہوا ہے, اور کوئی یہ نہیں کہہ سکتا کہ خزاں کی وجہ سے جو ہے وہ سبزہ نہیں ہے. اس خزاں کے موسم کے باوجود عجیب بات یہ ہے کہ گلاب کا پودا, گلاب کا پھول, موتی کا پھول یہ لگتے ہی اس موسم میں, اور اللہ تعالیٰ یہ بتانا چاہتے ہیں کہ دیکھو یہ سب موسم ہمارے بنائے ہوئے ہیں. خزاں ہوگی لیکن اسی میں سے ہم گلاب کا پھول بھی کھلا دیں گے, اسی میں ہم موتیا کے پھول کو بھی کھلا دیں گے. لہذا میرے شیخ فرماتے تھے اسی طرح سے جو شخص اللہ تعالیٰ کی رضا اور خوشی کی خاطر سے اپنے دل کو ویران کرتا ہے, یعنی حسینوں سے نظر بچانے کا غم اٹھاتا ہے, گناہ سے بچنے کا غم اٹھاتا ہے, اللہ تعالیٰ بظاہر وہ خزاں نظر آتی ہے, ویران نظر آتا ہے کہ صاحب ان کے تو کوئی مزہ ہی نہیں ہے. لیکن میرے شیخ فرماتے ہیں کہ وہ خالق گل ہے, گل روح سے نظر بچائی, گلے لالا سے نظر بچائی, धूल जैसे शहरों से नजर बचाकर अल्लाह ताला उसके दिल को वो बहार वो लज्जत अता फरमाते हैं कि सुभान अल्लाह। मेरे मुर्शिद रहमतुल्लाह का शेर अपने शेख के लिए फरमाया कि तेरे चमन को कैसे उजाड़ेगी ये खिजां, तेरे चमन को कैसे उजाड़ेगी ये खिजां जो खुद ही तेरे फैज से है रश्के गुलिस्ता। तेरे चमन को कैसे उजाड़ेगी ये खिजां जो खुद ही तेरे फैज से है रश्के गुलिस्ता। और मेरे शेख रहमतुल्लाह अलैह असगर गोंडवी रहमतुल्लाह अलैह का एक शेर सुनाया करते थे, फरमाते थे कि हमने लिया है दागे दिल खोके बहारे जिंदगी, हमने लिया है दागे दिल खोके बहारे जिंदगी, एक गुले तर के वास्ते मैंने चमन लुटा दिया। यानी ये क्या लतीफ इशारा है कि गुले तर यानी अल्लाह ताला की वो जात कुल्ला यौमिन हुआ फी शान, कि जिसकी हर लम्हा हर लहजा नई शान है। अल्लाह मालूसी रहमतुल्लाह अलैह की तफसीर मेरे शेख सुनाते थे कि यौम के यौम माने में ऐ फी कुल्ली वक्त मिनल औकात, ऐ फी कुल्ली लम्हात मिनल लम्हात व फी कुल्ली लहजत मिनल लहजात, यानी हर लहजा हर लम्हा और हर वक्त अल्लाह ताला की नई शान है। यानी शान इलाहिया का जहूर होता रहता है। अब एक तरफ शान खिजा का जहूर हो रहा है कि आम हालत यह है कि पूरे आम हालत क्या है कि पूरे चमन पर खिजा तारी है, यह आम हालत है। लेकिन उसी में दूसरी शान का जहूर हो रहा है कि गुलाब का फूल और मोतिये का फूल अल्लाह ताला इसी चमन में उगा रहे हैं। अल्लाहु अकबर। और मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि देखो अल्लाह ताला ने इस पौधे की नशो नुमा के लिए खाद को रखा, जिसको कहें कि बेरंग है, कोई रंग नहीं है ना, बेरंग है, नापाक है, गलीज है, बदबूदार है, लेकिन अल्लाह ताला की शान देखिए कि कोई पौधा कोई खेती बगैर खाद के नशो नुमा नहीं पाती, बढ़ती नहीं है। और अल्लाह ताला की कुदरत देखिए कि वो खाद है बेरंग, उससे फूल निकल रहा है रंगदार, वो खाद है बेरंग उससे फूल निकल रहा है लाल सफेद पीला काला गुलाबी वगैरह वगैरह, और वो खाद है बदबूदार उससे फूल निकल रहे खुशबूदार। लिहाजा मेरे शेख फरमाते थे पता ये चला, और फिर गुलाब में डाले गुलाब निकला, मोतिये में डाला मोतिया निकला, चंबेली में डाला चंबेली निकला, गेंदे में डाला गेंदा निकला, गंदुम में डाला गंदुम निकली। अल्लाहु अकबर। एक ही खाद है बेरंग नापाक और बदबूदार, लेकिन उससे खुशबूदार फूल पैदा होना और रंगदार फूल पैदा होना यह इस बात पर दलालत करता है कि पौधे का कोई कमाल नहीं है, माली का कोई कमाल नहीं है। क्योंकि अगर माली का ही कमाल होता तो माली की माली जो हर खेत पर मेहनत करता है हर पौधे पर मेहनत करता है तो उसकी हर उसका हर खेत उसका हर पौधा वो समर आवर होता, गुल आवर होता, समर बाल होता, गुल बार होता और पुर बहार होता। लेकिन कायदा और तजुर्बा यह है कि हर फूल पर हर पौधे पर फूल नहीं लगता, हर पौधा फलता फूलता नहीं है, खिलता नहीं है, खुलता नहीं है। और फिर माल अगर किसी पौधे पर खाद न डाली जाए माली कितनी मेहनत कर ले, वो पौधा फलता फूलता नहीं है, पता चला कि खाद का कमाल है, और देखा जाए तो खाद का भी कमाल नहीं है, खास जरूरत है। अगर खाद का कमाल होता तो होना ये चाहिए था कि पौधे, वो पौधे में जो फूल लगते वो बदबूदार होते, उसमें कोई रंग ना होता। तो मेरे प्यारे मुर्शिद और मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि ये इस बात पर दलालत करता है कि इस पौधे पर माली की मेहनत और खाद की जरूरत है, लेकिन हकीकत में कोई और जात है, किसी और जात की कुदरत कामिला है कि जो बदबूदार और बेरंग खाद से खुशबूदार और रंगदार फूल पैदा फरमा रहा है। हजरत ने फरमाया कि आखिर एक सवाल पैदा होता है कि अल्लाह ताला ने इस फूल के लिए इस खाद का इंतखाब क्यों किया। सुनने का मजमून है हजरत का, अभी यहां से साइंस बयान हो रही है, साइंस, लेकिन साइंस वही मुफीद है जो खालिक साइंस से मिला दे। अभी टेक्नोलॉजी और साइंस की बात हो रही है, इस टेक्नोलॉजी और साइंस से फिर चलेंगे, अभी जमीन की बात हो रही है फिर आसमान को चलेंगे। फरमाया के सवाल पैदा होता है अल्लाह ताला ने इसके लिए खाद का इंतखाब क्यों किया, बदबूदार और बेरंग। फरमाया इसलिए कि फूल खुशबूदार होगा, रंगदार होगा, फूल को नाज होगा कि देखो मैं कैसा खूबसूरत हूं और कैसा रंगदार हूं और कैसा खुशबूदार हूं। तो फूल को बता दिया देखो अपने इस रंग पर, अपनी इस खुशबू पर और अपने इस जमाल पर तुम नाज ना करना, ये तुम्हारा नहीं खाद का कमाल है। ऐसी चीज रख दी कि अल्लाह अकबर। फरमाया इसी तरीके से अब ये तो जमीन की साइंस हो गई, अब आसमान की साइंस सुनिए जो ये अल्लाह वाले बयान फरमाते हैं। फरमाया इसी तरह से अल्लाह ताला ने हमारी तखलीक के लिए नापाक पानी का इंतखाब किया, मिट्टी का इंतखाब किया, नापाक पानी का इंतखाब किया। मिम्माई महीन फरमाया, क्यों? इसलिए कि इंसान है, उसको जमाल मिलेगा, उसको कमाल मिलेगा, उसको माल मिलेगा, वो ताकत होगी तो कहेगा देखो मेरा कमाल है, तो उसको बताया जाएगा कि नहीं ये तेरा कमाल नहीं है। लन तखरिकल अर्दा वलन तबलुगल जिबाल तूला, तो जमीन को फाड़ नहीं सकता, कितना अकड़ के चलता है, बलंद बांग दावे करता है, तू पहाड़ पे नहीं चढ़ सकता, पहाड़ तक तू नहीं पहुंच सकता। अपने जमाल कहेगा कि देखो मैं कितना खूबसूरत हूं, तो बता दिया अल्लाह ताला ने कि देखो ये तुम्हारा कोई कमाल नहीं, वो देखो तुम अपनी तखलीक को याद रखो। फरमाया इसीलिए रखा कि इंसान के अंदर आजजी हो, और ये आजजी वो वस्फ है, वो सिफत है, वो बंदे की क्वालिटी और कैरेक्टरिस्टिक है जो अल्लाह ताला को बहुत पसंद है, बहुत पसंद है। इसलिए फरमाया कि इंतखाब क्या किया कि ये नापाक पानी, नापाक कतरा, कि इंसान है वो कहेगा देखो मैं कितना बड़ा और किस तरीके से, मेरा कद काट देखो, मेरी खूबसूरती देखो, मेरा रंग देखो, मेरा डिजाइन देखो, नाकाबले डिजाइन हूं कि नहीं। इसीलिए तो फेसबुक पर और व्हाट्सएप पर अपनी पिक्चर अपलोड करता है, कोई चश्मा पहन के, कोई इधर ऐसे स्टाइल से खड़ा होता है, कोई वैसे, और तो और हमारे दीनदारों को भी हवा लग गई। अरे मैं ये नहीं चल रहा क्या? और तो और हमारे दीनदारों को भी हवा लग गई, अब वो भी अपनी व्हाट्सएप और फेसबुक और इन चीजों पे बड़े चश्मे वश्मे लगाकर और बड़े स्टाइल से ऐसे बैठकर मुख्तलिफ अंदाज से पोज मार के तस्वीरें अपनी अपडेट करते, प्रोफाइल अपडेट करते। अब ये हवा दीनदारों को भी लग गई है। इसलिए रखा आजजी पसंद है, अल्लाह अकबर। میرے مرشد اور میرے شیخ حضرت مولانا شاہ حکیم محمد مظہر صاحب دعوت برکاتہم سے اکثر یہ واقعہ سنایا کرتے ہیں. فرماتے کہ رسول اللہ صلی اللہ علیہ وسلم تشریف فرما تھے اور سید الملائکہ حضرت جبرائیل علیہ السلام بھی موجود تھے. دونوں سرداروں میں نبیوں کا سردار فرشتوں کا سردار کچھ گفتگو ہو رہی ہے, مشاورت ہو رہی ہے. جبرائیل علیہ السلام نے اچانک اس شخص کو دیکھ کر فرمایا کہ ہذا ابو ذر, یہ صحابی ابو ذر غفاری رضی اللہ تعالی عنہ ہے. کیا ایک بات عجیب دیکھیے, ہمارا ایک مولوی صاحب ہوتے ہیں, کوئی شیخ الحدیث ہوتے ہیں, فلاں ہوتے ہیں, اس کے لیے کیسے کیسے القاب لگاتے ہیں, حضرت اقدس, مولانا اور جامع شریعت اور طریقت, کیا کیا القاب. اور عجیب بات ہے کہ صحابی کے ساتھ کوئی لقب نہیں, صرف ایک چیز وہ لگتی ہے, اللہ اکبر, جو ان تمام القابات اور خطاب پر بھاری, وہ کیا, رضی اللہ عنہ. سبحان اللہ, کیا عجیب. کوئی حضرت اقدس, کوئی مفتی اعظم, کوئی خطیب بے بدل, نوجوانوں کے دل کی دھڑکن, مقرر شعلہ بیان, کچھ نہیں, صرف ایک رضی اللہ عنہ. سبحان اللہ, کیا شرف ہے. تو وہ حضرت ابو ذر غفاری کو دیکھ کر فرمائے کہ ہذا ابو ذر. نبی صلی اللہ علیہ وسلم نے پوچھا او تعرفونہ, کہ اے جبرائیل, آپ تو آسمانوں کے رہنے والے, کیا آپ اس کو پہچانتے. تو کیا فرمایا حضرت جبرائیل علیہ السلام نے فرمایا کہ ہوا اشہر عندنا, یعنی فی السما, یعنی یہ آسمانوں پہ زیادہ مشہور ہے, من شہرت عندکم فی الارض, جو زمین میں جو ان کو شہرت ہے. حقیقت میں زمین والے ان کو کہاں پہچانتے ہیں, آسمان والوں میں تو یہ زیادہ اشہر یعنی مشہور ہیں. اس میں تفضیل موازنے کے لیے بھی آتا ہے کہ آسمان والوں میں اصل میں تو یہ مشہور ہیں. رسول اللہ صلی اللہ تعالی علیہ وسلم نے تعجب سے, حیرانگی سے پوچھا کہ میرے شاگرد, میرے اس ساتھی کو, میرے صحابی کو اتنی فضیلت. ارشاد فرمائے کہ بماذا نال هذه الفضیلہ, یہ فضیلت ان کو ملی کیسے. اللہ اکبر, اب صفت دیکھیے آپ. فرمایا کہ دو وجہ سے, ایک وجہ تو یہ ہے کہ لصغرہی فی نفسی, کہ یہ اپنے آپ کو بہت ہی کمتر اور حقیر سمجھتے ہیں, اپنے کو چھوٹا سمجھتے ہیں کہ میں کچھ بھی نہیں ہوں, اپنے کو ایسا مٹایا کہ میں کچھ بھی نہیں ہوں, کوئی عزت نہیں, کچھ نہیں, کہ بھائی میں تمام مسلمانوں سے کمتر. حکیم الامت تھانوی رحمت اللہ علیہ کا وہ جملہ کہ اشرف علی, میں کمتر ہوں فی الحال, تمام مسلمانوں سے کمتر ہوں فی الحال, اور تمام جانوروں اور کافروں سے بدتر ہوں فی المعال. کیونکہ اگر ایمان پر خاتمہ نہ ہوا, اللہ اکبر, کیا ان اللہ والوں کی نظر ہے. دیکھیے تو کیا فرمایا کہ لصغری فی نفسی, حضرت جبرائیل علیہ السلام فرما رہے ہیں کہ ان کی اپنے آپ کو بہت چھوٹا سمجھتے ہیں. اور دوسری وجہ, سورہ اخلاص کی کثرت سے تلاوت, کیونکہ اللہ تعالی کی عظمت, وحدانیت اور عظمت کا مضمون ہے, توحید ہے, اس میں توحید کا مضمون ہے, کیا اس وجہ سے ان کو یہ فضیلت پہنچی. اور اب ہم یہ کہتے ہیں کیا کہ صاحب اگر ہم نے اپنے کو مٹایا تو نتیجہ کیا ہوگا, کہ ہم تو ذلیل ہو جائیں گے. نہیں, حضرت ابو ذر غفاری جو اپنے آپ کو کمتر سمجھ رہے ہیں, کیا عزت مل رہی ہے. اور میرے پیارے دوستو, سمجھنے کی بات ہے, اللہ تعالیٰ یہ چیز جال جال دے کہ جو عزت مال کی وجہ سے ہے, لباس کی وجہ سے ہے, کرسی کی وجہ سے ہے, حسن کی وجہ سے, یہ عزت عارضی ہیں. आप देखें, एक आदमी जब तक कुर्सी पर है तो वो जो सलूट मारते हैं ना, वो उसको सलूट नहीं मारते, वो कुर्सी को सलूट मारते हैं। लगा जब वो उसका कहीं ट्रांसफर हो जाए या वो उस ओहदे से रिटायर हो जाए, अब भी वो उसी को सलूट मार रहे होते हैं। तो वो जो बैठने वाले को सलूट नहीं मारते, उस वक्त भी कुर्सी को ही सलूट मारते। और हुस्न का आलिया है, जिनका नक्शा था कल जवानी का, है लकब आज नाना नानी का। मेरे शेख रहमतुल्लाह अलैह का शेर है, कैसा प्यारा शेर है, कि जिनका नक्शा था कल जवानी का, है लकब आज नाना नानी का। कैसा देखा था हो गए कैसे, कैसा देखा था हो गए कैसे, क्या भरोसा है जवानी का। खाके कीड़ों ने कब्र में खाक कर डाला, क्या भरोसा है जिंदगानी का। यह आलम है, लहजा जवानी और हुस्न ये चीज है। बड़े बड़े हसीन और जिसको कहते हैं मलका हुस्न, या किसी को कहा हुस्न के बादशाह, किसी को रखा नाम रखा हुस्न का बादशाह और किसी को कहा मलका हुस्न, लेकिन उस हुस्न के बादशाह का क्या हाल हुआ। और हुस्न का बादशाह किसको कहते हैं, जिसके दाढ़ी मूछ ना आई हो। अभी वो लड़का है ना, जिसको कहते हैं लौंडा है, अभी उसके दाढ़ी मूछ नहीं आई, अब यार लोग उसको देख के आंखें मार रहे हैं, उसके मोबाइल में बैलेंस डाला जा रहा है, उसको कढ़ाई की पेशकश हो रही है, उसको नया मोबाइल दिलाया जा रहा है, लेकिन अब हुस्न के और कह रहे आओ बादशाह, क्या कहते हैं आओ बादशाह आओ, उसका नाम ही रखा आओ जी बादशाह आओ। लेकिन उसी बादशाह, वही बादशाह जब उसकी दाढ़ी मूछ निकल आती है, सीने पे बाल, कमर पे बाल, अब उसको देखकर, पहले तो उसको देखकर खड़े हो जाते थे और मुस्कुरा कर आओ बैठो अपने पास बिठा रहे हैं, और कह रहे मेरा भाई है ये, उसके गले में हाथ डालकर उसके गाल चूम रहे, कह रहे मेरा भाई है ये, तो भाई है तो जब उसकी दाढ़ी निकलवाई तो अब भी तो भाई है ना, अब गाल चूसो ना, अब चूमो, अब उसके मोबाइल में बैलेंस डालो, अब उसको कढ़ाई खिलाओ, व्हाइट कढ़ाई शिनवारी की। ये सब हमाकत की बातें हैं मेरे दोस्तों, बेवकूफ बनाने की। अब वो बादशाह बादशाह कुछ नहीं, अब सब खत्म। मारूमी रहमतुल्लाह अलैह फरमाते हैं, मारूमी फरमाते हैं कि अब उस लड़के का हाल यह है कि जिसकी दाढ़ी मूछ निकली। बल्कि एक किस्सा याद आ गया, मेरे शेख रहमतुल्लाह अलैह ने सुनाया कि डिप्टी नदीर अहमद एक अदीब गुजरा है अलीगढ़ का, उसने एक बहुत ही इबरत वाला किस्सा लिखा है। कहते हैं कि हमारे कॉलेज में, यूनिवर्सिटी में एक लड़का था, बड़ा हसीन था, और उस लड़के के चक्कर में उस्ताद शागिर्द, तो शागिर्द उस्ताद भी उसके चक्कर में रहते थे। कोई गुलाब जामुन खिला रहा है, कोई उसको माल्टा चूसने को दे रहा है, कोई चिकन कढ़ाई की दावत कर रहा है, कोई बोवी चिक खिला रहा है, कोई सिंगर बर्गर खिला रहा है, कोई मोबाइल में बैलेंस डाल रहा है, व्हाट्सएप पे बड़े बड़े मैसेज हो रहे हैं, और कोई डोंकी डोनट्स खिला रहा है। बड़ी उसकी वाहवाह, और उस्ताद भी उसको स्पेशल नंबर दे रहे हैं। तो डिप्टी नजीर अहमद लिखे थे, उसके बाद एक जमाना हुआ, हम वहां से चले गए, वापस आए। कहते वो लड़का कि जो यूनिवर्सिटी में दाखिल होता था और हर तरफ से हेलो हाय हाउ आर यू हाय अस्सलाम वालेकुम वालेकुम सलाम, सब उसकी आओ भगत, हर कोई बिठा रहा है आओ बैठो, पेशकश हो रही है, कोल्ड ड्रिंक मिल रही है, लॉलीपॉप चूसने को दे रहे हैं। कहा वही लड़के को मैंने देखा कि एक दरख्त के नीचे अकेले बैठा हुआ है। कहा वो कहीं अकेले बैठता था तो तीन चार वहीं बैठ पहुंच जाते थे उसके। कि वो अकेले बैठा है, किसी ने लिया कैंटीन से बिरयानी, वो उसके पास पहुंच गया, ये खाओ बिरयानी, कोई रोल लेके आ रहा है। कहा मैंने उसको देखा वो अकेले बैठा हुआ, बड़ा हैरान हुआ। कहा मैं उसके पास गया, उसको देखा। कहा देखा तो ये अब ये है कि उसकी बड़ी बड़ी मूछें निकल आई थी और दाढ़ी निकल आई थी, सीने पर बाल, कमर पर बाल। कहते मैंने उससे पूछा, मैंने उससे पूछा कि क्या बात है तुम अकेले बैठे हुए हो। कहा बस मैं जरा किसी ऐसी बैठा था। तो कहते मैंने उससे कहा कि पहले तो हाल ये था कि जहां तुम कहीं अकेले कहीं गुजरते थे तो हर तरफ तुमको सलूट होता था और आओ भगत होती थी, आओ बादशाह आओ, हंस के बोला करो, बुलाया करो, आपका घर है आया जाया करो, बड़ी पेशकशें हुआ करती थी। तो कहा कि बात यह कि जब से मेरी दाढ़ी मूछ ये निकली, अब सीने पर बाल, कमर पर बाल। मेरे शेख हंस के फरमाते कि सीना बन गया सहराए सीनाई और कमर बन गई फलस्तीन छापा मार की, छाता बरदार की। ऐसा जी, यानी फरमाए कि एक होता ना, आपने एक जहाज सुना है उसको कहते हैं माल बरदार जहाज, सुना है ना, जो माल लेके जाता है। तो हजरत ने हंस के फरमाया ये बन गया बाल बरदार जहाज, अब ये बन गया बाल बरदार हसीन, अब हर तरफ बाल ही बाल। हजरत का क्या प्यारा इबरत भरा शेर है, मूछों के जेरे साया लबे यार छुप गए और दाढ़ी के जेरे साया वो रुखसार छुप गए। यहां वो बड़ा जू माने हैं, मूछों के जेरे साया लबे यार छुप गए और दाढ़ी के जेरे साया वो रुखसार छुप गए, बालों की सफेदी में जुल्फे यार छुप गए, जो यार हुस्न के थे वो सब यार छुप गए। उसने कहा ये हाल है मेरा। तो फिर डिप्टी नदीर अहमद ने एक आगे एक शेर लिखा जो मेरे शेख रहमतुल्लाह अलैह बहुत दर्द भरे दिल से सुनाया करते थे, अश्कबार आंखों से सुनाया करते थे। फरमाते हैं दुनिया से दिल लगाने वालों, चाहे वो माल से दिल लगाए, चाहे वो हुस्न से दिल लगाए, चाहे कमाल से दिल लगाए, किसी चीज से भी दिल लगाए, याद रखे इस बात को कि गया हुस्न खूबाने दिल खाह का, गया हुस्न खूबाने दिल खाह का, वो हसीन जो दिल को भले लग रहे हैं, गया हुस्न खूबाने दिल खाह का, हमेशा रहे नाम अल्लाह का। बड़े बड़े हसीनों के हुस्न का तख्ता उलट गया, बादशाहों के बादशाहत के तख्ते उलट गए, मालदार वाले मालदार, बड़े बड़े माल जो अपने माल पर नाश करने वाले, उनको जकात मांगते देखा गया। क्या आलम हुआ। लेकिन तस्वीर का दूसरा रुख यह है कि जिन्होंने अल्लाह ताला पर अपनी जवानी को अपनी जिंदगी को फिदा किया, अल्लाह ताला ने उन्हें बुढ़ापे में कभी रुसा नहीं फरमाया। जिन्होंने जवानी अल्लाह को दी, अल्लाह ताला ने उनकी जवानी के जज्बात भी बाकी रखे और उनके बुढ़ापे को अल्लाहु अकबर ऐसा बना दिया कि मेरे शेख फरमाते थे कि हजरत शेखुल हदीस मां जकरिया साहब रहमतुल्लाह अलैह जब यहां पर तशरीफ लाए कराची में, फरमा आलम यह था कि उलमा सुलहा मुसलमान टूटे पड़े हुए थे और हजरत जो उनके जोफ का जमाना था, कमजोरी का जमाना था, बड़े बड़े उलमा ने हजरत की चारपाई पे बिठाकर चारों तरफ वो उलमा उनको कंधे पे उठा के घूम रहे थे। हजरत वाला अपने शेख रहमतुल्लाह अलैह को देखते कि व्हील चेयर पर जहां तशरीफ जाते दसियों दसियों जो है खुद्दाम हजरत के साथ कि हम व्हील चेयर उठाए, कितने लोग, कोई और भी देखता था वो भी कहता था कि हम व्हील चेयर उठाए। बल्कि एक अजीब वाकया हुआ, हजरत का मदीना शरीफ का सफर था तो मदीना शरीफ में जुमा हुआ, उस जुमे में जो इमाम ने बयान फरमाया उसमें इस बात को जिक्र किया जो अल्लाह वाले होते हैं उनके चेहरों पर अल्लाह ताला अपनी इबादत के अनवारात डाल देते हैं। इसलिए हदीस शरीफ में है अल्लादीन इदारू जुकिर अल्लाह, अल्लाह वाले वो है कि जिनको देखकर अल्लाह याद आ जाए, ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उनका चेहरा बताता है। ये बयान हो गया, अगले रोज हफ्ते का दिन था और हफ्ते के दिन कुबा मस्जिद कुबा हाजरी, ये भी सुन्नतों में से, اور سنت یہ کہ کسی کو اگر ہمت ہو تو پیدل چلا جائے، اگر ہمت ہو، یعنی ایسا وقت اور موقع اور ہمت ہے، اس لیے بتا دیے کہ مجھ پر نہ لگانا کہ مولوی صاحب تیرے کہنے پہ پیدل چلے گئے، بس کتنے دن تو پینیڈال کی گولیاں کھاتے رہے اور نیوبرال فولٹ کھاتے رہے، یعنی جس کو ہمت ہو تو بہتر ہے، یہ افضل ہے، لیکن کمزوری کا زمانہ ہے اس لیے گاڑی پہ چلا جائے۔ حضرت وہاں پر مسجد قبا حاضر ہوئے، وہاں دو رکعت پڑھی، حضرت کا رخ قبلے کی طرف تھا، آگے ایک عرب نماز پڑھ رہا تھا، اس نے جب رخ پھیرا تو پیچھے حضرت تشریف فرما، تو جیسے اس نے دیکھا حضرت کو، پہلے دیکھتا کھڑا رہا، حضرت دعا مانگ رہے تھے، جب وہ کھڑا دیکھتا رہا، جب حضرت کی دعا ختم ہوئی آیا اور حضرت سے لپٹ گیا، ماتھے کا بوسا لے کر کہنے لگا کہ آپ وہی شخص ہیں کہ جس کو کل جمعے میں شیخ نے فرمایا تھا کہ اللہ والے وہ ہیں کہ جن کو دیکھ کر اللہ یاد آ جائے۔ بڑھاپے کا زمانہ، ایک شخص ویل چیئر پر بیماری کی حالت میں ہے، لیکن یہی تو وہ چیز ہے کہ اللہ والوں کے چہرے کی تابانی ہوتی ہے کہ جس سے پتا چل جاتا ہے کہ دیکھو ان کے قلب کے انوارات کا اور تجلیات کا کیا عالم ہے۔ اس کے لیے کوئی گفتگو کرنے کی ضرورت نہیں ہے، کوئی خطاب القاب لگانے کی ضرورت نہیں ہے، چہرہ جو ہے وہ خود گواہی دیتا ہے، اس لیے تو مسلمان کا چہرہ گواہی دیتا ہے۔ دادا آپ دیکھ لیں، آپ دیکھ لیں، ایک سکھ اگر مجھے سچ سچ بتانا، اگر ایک سکھ کرتا شلوار پہن لے، پگڑی پہنتا ہے، اس کی داڑھی ہوتی ہے، بتائیے آپ دیکھ کے اس کو سلام کریں گے کہ نہیں کریں گے؟ اگر وہ کرتا شلوار پہن کر آ جائے کریں گے کہ نہیں؟ کیوں؟ صرف اس کی پگڑی اور داڑھی کو دیکھ کر، حالانکہ وہ باطل مذہب ہے، لیکن اس نے اپنے ظاہر، جس کو وہ کہتا ہے کہ میرے گرو، میں نے اس کو ایک سکھ کو کہا، ایک سکھ کو کسی نے کہا، میرے شیخ رحمت اللہ علیہ، میرے شیخ دامت برکاتہ محمد صاحب فرماتے ہیں کہ میں موریشس گیا، وہاں جمعے کا بیان تھا، حضرت کا بیان ہوا، اور فرماتے ہیں عجیب حال یہ تھا کہ بیان میں سکھ بھی بیٹھے ہوئے، ہندو بھی بیٹھے ہوئے، ایسا منظر۔ یہی تو اللہ والوں کی خصوصیت ہوتی ہے۔ اب اس کے بعد جب حضرت باہر نکلے تو وہ سکھ ملنے کے لیے آئے کہ پتا چلے جی پاکستان سے ایک عالم تشریف لائے ہیں، تو حضرت فرماتے کہ میں نے ان کو دیکھا کہ ہاتھ میں کڑا، کرپان لگا ہوا، خنجر، پگڑی اور داڑھی ان کے۔ حضرت فرماتے کہ میں نے ان سے پوچھا، ارے یہ زمانہ دیکھو، معاشرہ دیکھو، اس کسی کے داڑھی نہیں ہے، پورے بازار میں تم تین آدمی نظر آ رہے ہو پگڑی داڑھی والے، یہ زمانے کو دیکھو، تم زمانے سے تمہیں ڈر نہیں لگتا، روب نہیں ہوتا؟ تو وہ سکھ نے کہا ہے نا پنجاب اسٹائل کا، اس نے کہا چھڑو جی، زمانے کو بھاڑ میں ڈالو۔ تو حضرت نے پوچھا پھر تم نے کیوں کیا یہ؟ وہ کہنے لگا کہ میں نے اپنے گرو کی محبت میں ایسا کیا، میرے شیخ رحمت اللہ علیہ، میرے شیخ دعوت پر رکھا تم، یہ دونوں حضرات یہ واقعہ سنا کر روتے تھے، فرماتے تھے کہ دیکھو وہ سکھ باطل مذہب ہے، لیکن اپنے گرو کی محبت کا دم بھرتا ہے اور زمانے کو، معاشرے کو خاطر میں نہیں لے کر آتا، اور کہتا ہے جائے زمانہ بھاڑ میں، لیکن میں اپنے گرو کی محبت میں پگڑی پہنوں گا، میں اپنے گرو کی محبت میں داڑھی رکھوں گا، میں اپنے گرو کی محبت میں جو ہے وہ کڑا پہنوں گا، اپنے گرو کی محبت میں کرپان رکھوں گا۔ میرے شیخ روتے ہوئے فرماتے تھے آج مسلمان کو کیا ہو گیا، ابھی ربیع الاول شروع ہونے والا ہے، ہر طرف جھنڈیاں ہوں گی، ہر طرف جھنڈے ہوں گے، ہر طرف لائٹیں ہوں گی، عشق مصطفیٰ صلی اللہ علیہ وسلم کے نعرے ہوں گے، ربیع الاول کی بریانی کی دیگیں ہوں گی، ربیع الاول نعت کی سب آوازیں ہوں گی، لیکن کتنی عجیب بات ہے کہ عشق و محبت کے ایسے نعرے ہونا تو یہ چاہیے کہ عاشق کی شکل اور صورت سے پتہ چلے کہ یہ عاشق مدینہ چلا جا رہا ہے، یہ غلام مصطفیٰ جا رہا ہے، یہ غلام محمد صلی اللہ علیہ وسلم جا رہا ہے۔ اب جب مسلمان سے بولو کیا بات ہے، کہتے جی زمانہ، معاشرہ، ہم کیا کریں؟ ارے بھائی جاؤ نا اوپر دیکھو نا، کہ جی زمانہ، معاشرہ، اب ہم کیا کریں؟ زمانے سے ڈر لگتا ہے، معاشرے سے ڈر لگتا ہے، एक अजीब लतीफा किसी ने अभी भेज दिया। एक साहब सो रहे थे, सुबह फजर से भी पहले बीवी ने झंझोड़ के जगाया, उठो क्या बात है। कहा हमारे पड़ोसी ने गाड़ी ली है, नहीं हमें भी गाड़ी चाहिए। नहीं हुआ यह था कि एक साहब अस्पताल में दाखिल थे, पट्टियां पूरे जिस्म पे बंधी हुई, तो उनका एक दोस्त उनकी आयादत को आया तो उसने पूछा कि भाई खैरियत है, क्या हो गया। तो उसने कहा कि एक दिन मैं सो रहा था, सुबह मेरी बीवी ने उठाया, उठो हमारे पड़ोसी ने गाड़ी ली है, बस मैं कुछ नहीं जानती है, मुझे गाड़ी चाहिए। कहा मैं मजबूर हो गया, शाम को हमारे घर में दो नई अल्टिस कोरोला खड़ी हुई थी, अल्टिस ग्रैंड। अच्छा, कहा इसका पट्टी से क्या ताल्लुक। उसने कहा और बात तो सुनो, कमजोर हूं, आहिस्ता बोलूंगा। कहा कुछ अरसा गुजरा, मैं सो रहा था, सुबह मेरी बीवी ने झंझोड़ के उठाया, उठो हमारे पड़ोसी क्या ऑस्ट्रेलियन गाय आई है, बस मैं कुछ नहीं जानती, हमें भी चाहिए। उसने कहा अरे बेगम छोड़, क्या हम लोगों से मुकाबला करेंगे। उसने कहा क्या बात करते हो तुम, हमारी नाक कट जाएगी, हमारी इज्जत का मसला है, हमारी मोहल्ले में सुबकी हो जाएगी, और हम मोहल्ले में सर झुका के नहीं, सर उठा के चलना चाहते हैं। कहा मजबूर हो गया, उसी शाम को मेरे घर में दो ऑस्ट्रेलियन बैल आ गए। कहा पट्टी का ये कैसे लगी। कहा सुनो तो पूरी बात। कहा कुछ अरसे के बाद मेरी बीवी सो रही थी, मैंने उसको झंझोड़ के उठाया, उठो। कहा क्या बात है। कहा मेरे पड़ोसी ने दूसरी शादी की है। कहा उसके बाद बस मुझे अस्पताल में होश आया। तो मैंने, मेरी बीवी आई, जब मुझे होश आया मेरी बीवी आई खूनखार। कहा याद रखो, जमाने की वजह से, माशरे की वजह से, पड़ोसी की वजह से हम अपने तरीके को नहीं छोड़ेंगे। कहा मैंने उसको कहा बेगम वो गाड़ी वो बैल, कहा दफा करो। अब क्या मतलब, क्या पड़ोसी जो करते रहेंगे हम भी वही करेंगे क्या, बस हमने अपनी जिंदगी खुद गुजारनी है। तो मेरे प्यारे दोस्तों, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का आशिक है, कितनी अजीब बात है कि मुसलमान को देखकर पता नहीं चलता कि मुसलमान है। ये तो अल्लाह ताला का एहसान और शुक्र है कि पाकिस्तान नेमत इस मुल्क में है, चलो सलाम करो, सलाम का जवाब मिलता है, शुक्र है एक मुसलमान सलाम करता है। यकीन जाने आप बाहर मुल्क में जाए मुसलमान है, लेकिन पता नहीं चलता कि इसको सलाम करें कि ना करें। दुबई आप चले जाए, आपको नहीं पता चलेगा, आप हैरान हो जाएंगे, यार इस बंदे को मैं सलाम करूं या नहीं करूं। ये तो उसको खुशी होती है कि जब वहां से हुलिया देखता है तो वो भी समझता है ना कि किसको सलाम करे, वो कहता है अस्सलाम वालेकुम, तब इतनी खुशी होती है, इतना कि सलाम की आवाज सुनी इतनी खुशी होती है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अफशुस सलाम, सलाम को फैलाओ, फिर कहते हैं वालेकुम अस्सलाम। हॉलैंड के शहर एम्स्टर्डम जाना हुआ, अब हमें वहां तबलीग के मरकज जाना था, कैसे जाए क्या करें, वो साथी जो थे उनको भी नहीं पता था। अब वहां पर खड़े थे स्टेशन पे कि आगे जाए कैसे, अब किससे पूछे कुछ समझ ही नहीं आ रहा। अब हम चार साथी थे खड़े हुए थे कि एक नौजवान आया 20-22 साल उम्र, उसने कहा अस्सलाम वालेकुम। हमने कहा इतनी खुशी हुई सुनकर, वालेकुम अस्सलाम, कैफ अल हाल या शेख, वो अल जजायर का था, वही रहता था। तो हमने कहा अल्हम्दुलिल्लाह तैयब। फिर उससे बात गुफ्तगु हुई, कहां जाना चाहते हो, क्या परेशानी है। वो समझ गया कि भाई अजनबी है, तो बताया उसको हम वहां जाने के लिए। अच्छा हो मेरा घर भी वही है, चलो हम वहां चलते। तो देखिए कितनी बड़ी, मेरे शेख एक मुल्क तशरीफ ले गए तो वहां के एक अफसर ने पूछा कि क्या बात है कि मुसलमान कुर्ता शलवार पहनते, इसकी क्या वजह है। तो हजरत ने फरमाया कि इसकी वजह है कि ये इज्जत का लिबास है। तो हैरान हुआ कि हिंदू था, वो कहता है वो कैसे इज्जत के लिबास है। फरमाया कि अच्छा एक बात बताओ, आपके मुल्क में एक शख्स मोटरसाइकिल पर जा रहा है, उसका एक्सीडेंट हो गया, उसने कुर्ता शलवार पहना, आप उसको किसके हवाले करेंगे? कहने लगे मुसलमानों के। फिर हजरत ने पूछा, अच्छा एक बात बताओ, एक शख्स टी शर्ट और पैंट में जा रहा है, उसका क्या करोगे? क्या पतलून खुल के देखेंगे? हजरत फरमाया, यही तो कह रहे हैं इज्जत का लिबास है, कि जाहिर से पता चलता है कि ये क्या चीज है। अल्लाह ताला ने ये वकार का, इज्जत का लिबास रखा, और वो जाहिर है जिससे ये पता चलता है। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए फरमाया, अल्लाह ताला ने फरमाया कि वमा आताकुमुर रसूलु फखुजू, कि जिस चीज को रसूल सल्लल्लाहु अलैहि वसल्लम तुम्हें दे उसको ले लो। तुम सुन्नत में फर्क मत करो कि जी ये सिर्फ सुन्नत है और ये इरशाद रसूल है, ये तो हदीस शरीफ है। याद रखिएगा कि कितने ऐसे अहकाम हैं जो हमारे लिए करना जरूरी है और वो कुरान पाक के बजाय हदीस शरीफ में है, और कितने आमाल हैं कि जिनका कुरान पाक में जिक्र नहीं है कि वो नहीं करना, लेकिन हदीस शरीफ में उनका जिक्र है, उसको मना फरमाया। लहजा इसलिए अल्लाह ताला ने कायदा बता दिया कि वमा आताकुमुर रसूलु फखुजू वमा नहाकुम अनहु फंतहू, कि जिस चीज को तुम्हें रसूल फरमाए उसको कर लो, उसको ले लो, और जिस चीज से मना फरमाए उससे रुक जाओ। तो मेरे शेख फरमाया करते थे कि देखो अल्लाह ताला ने हमें जो इस दुनिया में भेजा, हम आलम अरवाह में थे, रूह मुजर्रत थी, यानी रूह खाली थी, इस रूह से आमाले विलायत ना हो सकते थे, इसलिए अल्लाह ताला ने उसको जिस्म का लिबास अता फरमाकर दुनिया में भेजा, ताकि ये आंखों से कुरान पाक को देखे, अपने मां बाप को देखे, काबे शरीफ को देखे, अल्लाह वालों को देखे, और कान से तिलावत कुरान सुने, जबान से जिक्रुल्लाह करे, अपने जिस्म को इबादत में लगाए, ताकि उसकी रूह उस जिस्म के जरिए से अल्लाह ताला की दोस्ती और विलायत उसको मिल जाए। इसलिए फरमाते थे कि अल्लाह ताला ने हमें जो दुनिया में भेजा, हकीकत में अपना दोस्त बनाने के लिए भेजा। मैं इसीलिए वहां आमाले विलायत वहां पर नहीं थे, वहां नमाज नहीं, रूह नमाज नहीं पढ़ सकती। हां ये अल्लाह वालों को अल्लाह ताला ये चीज अता फरमाते हैं कि जब उनके कल्ब में लताफत पैदा होती है तर्क मासियत से, गुनाह छोड़ने से, जिक्र करने से, तो यह हाल होता है कि वो जब जिस्म को इबादत में लगाते हैं तो उनको पता चलता है कि सिर्फ जिस्म नहीं होता बल्कि रूह भी उसके साथ रुकू कर रही होती है, सजदा कर रही होती है। ये वो चीज है। इसलिए मेरे शेख फरमाते थे कि देखो अल्लाह ताला का दोस्त बनना इतना आसान, दुनिया में दोस्ती के लिए कितनी शराइत होती है, कितने मामलात होते हैं। फरमाया अल्लाह ताला का दोस्त बनना इतना आसान कि गुनाह छोड़ दो और मेरे दोस्त बन जा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने यही तो फरमाया, जो हदीस शरीफ पढ़ी, इत्तकुल महारिम। हजरत अबू हुरैरा रज़ियल्लाहु तआला को 5 नसीहतें की, उसमें से एक नसीहत यह थी कि अबू हुरैरा गुनाह को छोड़ दे, हराम चीजों को से बच। तो तकुन आबदन नास, आबदल मुस्लिम नहीं फरमाया, आबदन नास फरमाया, यानी तू तमाम मुसलमानों में नहीं बल्कि तमाम इंसानों में सबसे बड़ा इबादत गुजार बन जाएगा। तो क्या गुनाह छोड़ दो। दादा मेरे शेख फरमाते थे कि जाहिरी गुनाह छोड़ दो, जाहिरी गुनाह जाहिर अल्लाह वालों जैसा बना लो, तो बातिन भी अल्लाह ताला तुम्हें अल्लाह वालों जैसा अता फरमाते थे। और जाहिर क्या, एक मुठ्ठी दाढ़ी रख ले, एक मुट्ठी दाढ़ी का रखना यह वाजिब है। किसी इमाम का इसमें इख्तिलाफ नहीं है, चारों अइम्मा के नजदीक ये वाजिब है। और मुट्ठी अपनी नापे, हज़रत सिखाते थे कि देखो अपने बच्चे की मुट्ठी से ना नापना, या दाढ़ी के स्टाइल में रखना, कि बाज़े एक लकीर खींची हॉकी बना ली, किसी ने फ्रेंच कट रख ली, किसी ने ये दाढ़ी का बच्चा रख ला, ये छोड़ दी, मुख्तलिफ डिजाइन है ना, बड़े बड़े अजीब अजीब स्टाइल है। नहीं फरमाया, नहीं, तीनों तरफ से एक मुट्ठी हो और अपनी मुट्ठी से नापे, कि ये दाढ़ी का रखना वाजिब है। और इसलिए दाढ़ी का हक भी बताया कि दाढ़ी का हक यह है कि इसको धो, तकसील तदहील, इसको तेल भी लगाओ और इसको कंघी भी करो, ये इसका हक है, ऐसे उल जलूल ना रखो, धो भी तेल भी लगाओ और इसकी कंघी भी करो।
और याद रखिएगा कि हमारे बाजे दोस्त ऐसे हैं कि उम्र बड़ी होती जा रही है लेकिन वो खुद अभी तक जवान के जवान है, यानी अजीब है, सफेद बाल निकलते ही नहीं है उनके। शेख साहब ने कहा निकलते तो हैं, वो निकलने नहीं देते, वो पेंट के इतने माहिर हैं, लगता है आईसीआई कंपनी या नहीं आजकल निपॉन के, निपॉन का जैपनीज पेंट ज्यादा आया, कहा वो बस एक बाल निकला और उस पर भी रंग कर दिया कि ताकि पता ही ना चले। तो याद रखिएगा कि रंग लगाने की इजाजत है लेकिन काला ना हो, ब्राउन लगा ले लेकिन काला ना लगाए, कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सवदल्लाहु वजहु यौमल कियामा, कि अल्लाह ताला उसका मुंह काला करे जो अपने बालों को काला करता है, इसलिए काला रंग में लगाने को मना किया, खाला खिजाब न लगाए। हां ब्राउन लगा ले क्योंकि चाहता है कि मैं रंगीन बनूं, तो ठीक है रंगीन बने, लेकिन बहरहाल सफेद अफजल है, लेकिन चूंकि इजाजत है इसलिए मैं अर्ज कर दिया करता हूं। और इसी तरह मूछे हैं, हदीस शरीफ में आता है कि मन तव्वला शारिबहु लम यनल शफाती, जो बड़ी बड़ी मूछे रखेगा मेरी शफात उसे नहीं मिलेगी। और बड़ी मूछ से मुराद यह है कि वो मूछ जो इस ऊपर वाले होंठ के इस किनारे पर आ जाए, जिसको कहते हैं शफते उलिया का तरफ आखिर, इस किनारे पर जो मूछ आ जाए ये बड़ी मूछ कहलाती है। और नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे मेरी शफात उसे नहीं मिलेगी। बहरहाल सुन्नत तरीका यह कि मूछों को साफ कर दे, यह सुन्नत तरीका है। इसलिए मेरे शेख फरमाते थे कि बाजे लोग क्या करते हैं कि मूछ भी नहीं होती दाढ़ी भी नहीं होती, फरमाया इनका आधा काम तो तैयार है, मूछ तो कटी हुई है, सिर्फ दाढ़ी रख ले। और फरमाते थे दाढ़ी रखना इतना आसान है कि किसी मुल्ला से खिंचवाने की जरूरत भी नहीं है, यह ऐसा नहीं कॉन्ट्रैक्ट लेना पड़ेगा मौलवी साहब से कि मौलवी साहब जरा मेरी दाढ़ी तो खींच दो और बराबर कर दो, नहीं कोई जरूरत नहीं। फरमाया सब उस्तरा ब्लेड कैंची दूर किया, दाढ़ी खुद ब खुद निकल आएगी, कोई खाद भी नहीं डालना पड़ेगा। और अगर उसके बावजूद भी ना निकले, क्योंकि हो सकता है कोई चाइना नस्ल का हो, ये बाजे होते हैं बेचारे, वो जब उनकी दाढ़ी नहीं निकलती, किसी के एक निकलता है बाल, किसी के दो बाल ऐसे माशाल्लाह, लेकिन वो अल्लाह के लिए उसको छोड़ देते हैं, तो ये शख्स भी दाढ़ी के हुक्म में कहलाएगा। लेकिन एक मुट्ठी दाढ़ी रख ले और मूछे साफ, ये चेहरा हो गया इसका, अब इसका चेहरा मदीना शरीफ वाला हो गया। और फरमाए कि अपने लिबास को शलवार वगैरह को टखने से ऊपर रखे। और यह हुक्म सिर्फ नमाज के लिए नहीं है, बल्कि खड़े होने की हालत में, चलने की हालत में मर्दों के लिए हुक्म है, ये औरतों के लिए नहीं है, कि वो अपने टखनों से ऊपर रखे। टखने छुपाना मसला नहीं है, क्योंकि मोजे पहनता है तो टखने छुप जाते हैं, लिहाजा टखने छुपाना मसला नहीं है। असल मसला यह कि वो लिबास जो ऊपर से आ रहा हो, जैसे कुर्ता है कि कोई सऊदी अरब चला जाता है फिर वहां से वो 100 अरबों जैसा ले लेता है, उसको भी टखने से ऊपर रखे, या जुब्बा पहनने का शौक है जुब्बा भी पहन ले लेकिन उसको भी टखने से ऊपर रखे, या इजार शलवार, यहां तक कि जो सर्दी में चादर ओढ़ी जाती है वो चादर भी टखने से ऊपर होनी चाहिए। तो ये क्या हुआ, अब ये भी जाहिर उसका। और अगर सर्दी लगती है मोजा पहन ले, मेरे शेख फरमाते थे मोजा चाहे कमर तक पहन लो चाहे गर्दन तक पहन लो, कोई मुल्ला तुम्हें मना नहीं करेगा। लेकिन वो लिबास जो नीचे से आ रहा हो, बजनुल मजहूद में हजरत अल्लामा खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह ने इस बात को नकल किया कि वो लिबास जो नीचे से आ रहा हो उससे टखना छुपे कोई गुनाह नहीं है, बैठे में भी गुनाह नहीं है, लेटे में भी गुनाह नहीं है, लेकिन खड़े होने की हालत में और चलने की हालत में। और ये सिर्फ हुक्म नमाज के लिए नहीं है कि मस्जिद में आए शलवार ऊपर कर ली, अभी मस्जिद से बाहर नहीं निकले खींच के फिर नीचे कर ली, इन्हें मुसलमान का देखकर पता चले कि देखो कि नजर नीचे की, पहले ही पता चल गया कि जिसके टखने खुले हुए इसका मतलब मर्द आ रहा है, हां नजर उठा के देख सकता है, जिसके टखने छुपे हुए इसका मतलब औरत आ रही है, नजर नीचे रखनी है। यह फर्क है मर्द औरत का, एक फर्क यह भी है कि मर्द के टखने खुले होते हैं औरत के टखने छुपे होते हैं लटके होते हैं। ये दो काम हो गए। तीसरे काम फरमाते थे नजर बचा लो, किसी की मां बहन को ना देखो, और अपने घर में भी जो ना महरम रिश्तेदार ने रिश्तेदारनियां भाभी साली चची मुमानी इनसे पर्दा है, बीवी की खाला बीवी की फूफी उससे भी पर्दा है, इसका एहतमाम करें। कितनी अजीब बात है, दीनदार हैं لیکن اللہ معاف کرے ہمارے پردے کا بڑا برا حال ہے، اور چچا زاد، خالہ زاد، مامو زاد، پھوپھی زاد، بہنوں سے بھی پردہ کرے، اور بیوی کی بہن سالی سے بھی پردہ ہے، اس کا بھی اہتمام کرے، اور عورت بھی اپنے شوہر کے بھائی سے پردہ کرے. نبی صلی اللہ علیہ وسلم نے تو اس کو موت فرمایا، موت فرمائی، تو موت ہے، موت کیا مطلب؟ یعنی جتنا موت سے ڈرتے ہو اس سے زیادہ اسے کیوں؟ کیونکہ ہر وقت گھر میں آنا جانا ہے، اس سے بھی پردہ کرے، اہتمام ہو تو نظر کی حفاظت کرے. اور چوتھی بات فرماتے تھے میرے شیخ، اپنے دل میں بھی خیالات نہ پکاؤ کہ حسینوں کو بلا لیا، آ جاؤ بھائی، ڈاؤن لوڈنگ شروع کر دی. عجیب نسخ، انٹرنیٹ بھی عجیب ہے، اس کے لیے کوئی فائبر وائبر کی ضرورت نہیں ہے کہ فائبر لو یا پیکج لو یا کچھ لو، کچھ نہیں، بغیر بیلنس کے بھی یہ جو ہے نا ڈاؤن لوڈ شروع کر دیتا ہے. یعنی دل میں خیالات پکانا، جس حسین کا چاہو، جس کو چاہو ڈاؤن لوڈ کر کے اندر لے آؤ. یہ عجیب، اللہ نے ایک عجیب رکھا ہے اس کے اندر. کیوں؟ یہ دل کو اللہ تعالیٰ نے اصل میں اپنے لیے بنایا تھا، لہٰذا اس کی عجیب خصوصیات رکھی ہے اللہ تعالیٰ نے. لیکن یہ دل اللہ کا گھر ہے، کسی کے گھر میں اگر کوئی دیکھو کوئی قبضہ کر لے تو طاقتور کیا کرتا ہے؟ گرا دیتا ہے گھر. ایسے اللہ تعالیٰ کا گھر ہے، اللہ اور اللہ تعالیٰ سے بڑھ کر کسی کی قدرت اور طاقت نہیں ہے. لہذا ایسا شخص جو دل میں غیر اللہ کو بسائے گا، وہ اللہ کا بھی چین سکون نہ پا سکے گا. جیسے کوئی قبضے کی زمین قرضے بنا لے، دکان بنا لے، مکان بنا لے، یا پلاٹ اتنا ہے تو دو فٹ آگے بڑھا دیا. یہ بھی ہمارے ماشاءاللہ دیندار بھی اس کی پرواہ نہیں کرتے کہ غلط جگہ کیا بنا رہے ہیں، کیا کر رہے ہیں، کیا کر رہے ہیں. بزرگوں سے بھی تعلق ہے، ان کو نذرانے بھی دے رہے ہیں، مسجدوں میں بھی، تبلیغ میں بھی، خانقاہوں میں بھی، اجتماع پہ بھی، ہر سال حج و عمرہ بھی چل رہا ہے، لیکن ماشاءاللہ قبضے کرنا نہیں چھوڑتے. اور پھر اوپر سے یہ ہے کہ مولانا صاحب کو دعوت میں بلا لیں گے، ان کو بریانی کھلا دیں گے، سب بیڑا پار ہو جائے گا. یاد رکھیے گا کہ یہ چیز جو ہے بچا نہ سکے گی. ایک پیسے کے بدلے میں قیامت کے دن 70,000 مقبول نمازیں دینی ہوں گی. کتنی؟ ایک پیسے کے بدلے میں 70,000 مقبول نمازیں. ہماری تو پوری زندگی میں، میری تو پوری زندگی میں 70,000 نہ نکلے. ایک روپے کے بدلے میں کتنی ہو گئی؟ 7,00,000، اس سے بھی زیادہ. اس لیے یاد رکھے کہ وراثت کا معاملہ، دیندار ہیں لیکن وراثت نہیں دیتے. یہ وہ چیزیں جو ہمارے اندر برائی ہیں، جس کی وجہ سے ہماری نماز، ہماری خانقاہ، پڑھنا پڑھانا، ذکر اللہ، تبلیغ، ان تمام باتوں کے باوجود آج مسلمان پریشان ہی ہے نا. کیوں؟ ہم گناہ نہیں چھوڑتے، ہم گناہ نہیں چھوڑتے. اللہ تعالی ہم سے ہماری اس غفلت کو دور فرمائے. آخر میں ایک بات بتارس کرتا ہوں کہ دیکھیے، ٹوپی پہننا یہ سنت موقعہ ہے، اور سنت موقعہ وہ سنت ہوتی ہے کہ بغیر کسی وجہ کے اگر اس سنت کو چھوڑا جائے، بغیر کسی عذر کے چھوڑا جائے یا جان بور کر چھوڑا جائے، تو اس سنت کے ترک کا گناہ لازم آتا ہے. جیسے اذان ہے، وقت سے پہلے دے دی. ہمارے علاقے میں ایک یہ بھی چیز ہے، وقت سے پہلے اذان ہو جاتی ہے. آپ سنیں، وہ پہلے سے کہیں نہ کہیں سے اذان کی آوازیں آ رہی ہوتی. رمضان شریف میں بھی یہی حال رہتا ہے، وقت سے پہلے اذان دی یا اذان نہیں دی، تو یہ سنت موقعہ ہے، گناہ ملے گا بغیر کسی عذر کے. اسی طرح ٹوپی اوڑھنا یہ بھی سنت موقعہ ہے، اس کا خیال رکھے. یہاں تک کہ فقہا، ایسا شخص جو بازار میں ننگے سر گھومتا تھا، اس کی شہادت نہیں قبول کی جاتی تھی. اس لیے ٹوپی اوڑھنے کا اہتمام کم سے کم نماز میں تو کرے. میرا ٹوپی کا اسٹال باہر نہیں ہے کوئی، نہ کوئی ٹوپی بناتا ہوں نہ دکان، لیکن سنت کی نیت سے اس کو اوڑھنے کا اہتمام کریں. ننگے سر مسلمان کو نکلنا نہیں چاہیے، کم سے کم اتنا تو کریں کہ نماز کے لیے، کم سے کم نماز کے لیے. اور یہ مسئلہ یاد رکھیں کہ ٹوپی جو ہے یہ مسجد والوں کی ذمہ داری نہیں ہے کہ مسجد میں ٹوپی رکھی جائے. میں نے اسی وجہ سے مسجد میں نہیں رکھی، حالانکہ اللہ کا شکر ہے میں خود خرید سکتا ہوں، اسی لیے نہیں رکھی کہ اس میں ٹوپی کی بے حرمتی بہت ہوتی ہے. اور یہ کیا بات ہے کہ ٹوپی رکھی ہوئی ہے؟ اس لیے منع کیا، یہ نہیں کہ امام نے امامہ رکھا ہوا ہے ممبر پر، اب مسجد میں آئے امامہ چڑھا لیا بس، اور پگڑی چڑھا لی. یہ ایک سنت ہے، اس کو اہتمام سے پہنے. لیکن یہ کہ نہیں کہ آئے اور بس ممبر مسلح پہ چڑھے نہیں، اور جو ہے جناب پگڑی جو ہے اٹھا کے وہ چڑھا لی، یہ نہیں اس کے عظمت کے خلاف ہے. اور اگر تو اس لیے ٹوپی اوڑھنے کا اہتمام کرے. مسلمانوں کو اس کا بھی خیال کرنا چاہیے. اللہ تعالی ہم لوگوں کو سمجھ عطا فرمائے, اور اللہ تعالی دعا کرے کہ اللہ ہم سب کو تقوی والی زندگی عطا فرما, ہمارے گناہوں کو معاف فرما, اور یا اللہ گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما, ہمارے دلوں میں اپنی محبت عطا فرما, اپنی عظمت عطا فرما, اور یا اللہ ہمارے گناہوں کی وجہ سے جو ہم پر مصائب اور پریشانیاں ہیں یا اللہ اپنے کرم سے ان کو دور فرما, گناہوں کی نحوستوں کو دور فرما, تقوی والی زندگی عطا فرما, اپنے دوستوں والی حیات عطا فرما, حیات دوستہ عطا فرما, یا اللہ تعالی گفتار اولیاء عطا فرما, رفتار اولیاء عطا فرما, یا اللہ اپنے کرم کے صدقے میں یا اللہ ہم سب کو تقوی والی زندگی عطا فرما, اور ہمارے کاموں کو آسان فرما, ہماری ضروریات کو پورا فرما, یا اللہ اپنے کرم کے صدقے میں ہم سب کی تمام مسلمانوں کی حفاظت فرما, اور یا اللہ تعالی حرمین شریفین کی حفاظت فرما, پاکستان کی حفاظت فرما, ہمارے شہروں کی حفاظت فرما, یہاں حقیقی امن قائم فرما اور سکون, یا اللہ امن و امان اور سکون قائم فرما دیجئے, اور یا اللہ تعالی ہم سب کو اچھے حکمران بھی عطا فرما, یا اللہ تعالی ہمارے گناہوں کے سبب سے جو ہم پر بڑے مسلط ہیں کہ اللہ ہر وقت ہم مصیبتوں میں گرفتار ہیں, یا اللہ ہمارے خطاؤں کو معاف فرما, انفرادی گناہوں کو بھی چھوڑنے کی توفیق عطا فرما, اور اجتماعی گناہوں سے بھی ہم سب کی حفاظت فرما دیجئے, اور یا اللہ ہم سب کو ہم سے جس نے دعاؤں کی فرمائش کی ہے ہم سے ہماری اور اس کی تمام حاجتوں کو پورا فرما, اہل مرض کو اہل شفا بنا, اہل مقروض کے قرضوں کو ادا فرما, اہل مصیبت کو اہل عافیت بنا, اہل حاجت کی حاجت روائی فرما. ربنا تقبل منا انک انت السمیع العلیم. جو باتیں کہیں سنی گئیں مجھ کو بھی اس پر عمل کی توفیق عطا فرما, ہم سب کو عمل کی توفیق عطا فرما, اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی اور دین کی خدمت کرنے کی توفیق عطا فرما. وصلی اللہ تعالی علی خیر خلق محمد والی وصحاب اجمعین برحمتک یا ارحم الراحمین.